नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईं यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा बजेट कार्यान्वयनका सम्बन्धमा सम्बद्ध निकायसँग छलफल, बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्री डाक्टर वाग्लेको निर्देशन। गत आर्थिक वर्षमा मुलुकको वैदेशिक व्यापारको आकार 24,11,66 करोड पुगेको भन्सार विभागको तथ्याङ्क र नेपाल र गणतन्त्र कोरिया बीच कृषि मूल्य श्रृङ्खला र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले 2 समझदारी पत्रमा हस्ताक्षर लगायतका आर्थिक प्रसङ्ग प्रस्तुत गर्छौं।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन आर्थिक वर्षको प्रारम्भदेखि नै गर्ने सन्दर्भमा सम्बद्धहरूसँग छलफल गरेको छ। बजेट कार्यान्वयनका लागि यो साता अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल गर्नुभएको हो। अर्थमन्त्री डाक्टर वाग्लेको अध्यक्षतामा भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह, रक्षा लगायत प्रमुख बजेट कार्यान्वयन गर्ने मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलमा मुख्य गरी अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको प्रारम्भदेखि नै बजेट कार्यान्वयनलाई गति दिन आग्रह गर्नुभयो। उहाँले बजेट कार्यान्वयन सरकारको मूल विषय भएकाले गम्भीरता साथ जिम्मेवारी वहन गर्न पनि आग्रह गर्नुभयो। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि 37 बुँदे मार्ग निर्देशन पनि जारी गरेको छ। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले सोमबार जारी गर्नुभएको मार्गदर्शनमा आर्थिक वर्ष 2083-84 अर्थात् चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण पालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। मार्ग निर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ। त्यस्तै कार्यालय सञ्चालनका लागि सरकारी भवनको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधनको खरिद र वैदेशिक भ्रमणमा कडाई गरिएको छ। मूलत पूर्व स्वीकृति लिन निर्देश गरिएको छ। पूर्व स्वीकृति बिना त्यस्ता कार्य नगर्न भनिएको छ। आयोजनाहरूमा सिर्जना हुन सक्ने वित्तीय जोखिमको आकलन गरी न्यूनीकरणका उपाय अपनाउन पनि अर्थ मन्त्रालयले सम्बद्ध आयोजनाहरूलाई सचेत गराएको छ। अर्थ मन्त्रालयले मार्ग निर्देश मार्फत सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रमहरू तोकिएकै सम्झौता र निर्देशिका भित्र रहेर काम गर्न आग्रह गरेको छ। बजेटको दोहोरपना र व्यतिथि रोक्न सूचना प्रणाली अर्थात् LMBIS को प्रयोग र नियमित अनुगमनमा पनि अर्थ मन्त्रालयले जोड दिएको छ।
चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्बद्ध निकायहरूसँग निरन्तर छलफल गरिरहनु भएको छ। साथै अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि 37 बुँदे मार्गदर्शन जारी गरेको छ। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्बन्धमा हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालसँग कुराकानी गरेका छौँ।
अहिले त छुट्टै अख्तियारी भनेर पहिलाको जस्तो जानु पर्दैन। बजेट स्वीकृत भइसक्यो, LMBIS मा बजेट इन्ट्री गरेर स्वीकृत भइसके पछाडि त्यो नै अख्तियारी हो। लेखा उत्तरदायी अधिकृतले आफूले अथवा सम्बन्धित कर्मचारी विभागीय प्रमुख कार्यालय प्रमुखले खर्च गर्न सक्छ भने त्यो अख्तियारी स्वत प्राप्त हुन्छ र अझ खर्चलाई अझ प्रभावकारी गराउनको लागि अथवा बजेटमा उल्लेख भएका जुन क्रियाकलापहरू प्रभावकारी रूपमा कार्य सम्पादन गर्नको लागि मन्त्रालयले बजेट कार्यान्वयनको एउटा मार्गदर्शन पनि पठाएको पनि छ। साथसाथै सबै मन्त्रालयको मन्त्रीज्यूलाई यही हामी साउनको पहिलो हप्ता नै उहाँहरूलाई आमन्त्रण गरेर बजेटले अलिकति लिएका हाम्रो प्राथमिकताहरू र अब खर्च गर्ने सन्दर्भमा केही अस्पष्टता छन् भने यी विषयहरू नै भनेर हामीले सेयर पनि गरेका छौँ।
बजेट कार्यान्वयनका लागि चालु आर्थिक वर्षको सुरुमै अर्थ मन्त्रालयले 37 बुँदे मार्गदर्शन पनि जारी गरेको छ। विगतको भन्दा यसपटकको मार्गदर्शनमा के विशेष कुराहरू छन्?
यो वर्षको बजेट अलिकति बजेट तर्जुमामै हामीले रिजल्टसँग टाइअप गरेर गरेका छौँ र रिजल्ट अब जस्तो सडक निर्माण हो भने कति सडक हामी निर्माण गर्छौँ त्यसको लागि आवश्यक बजेट कति विनियोजन गर्ने, यो वर्ष विनियोजन गर्ने भनेर आउटपुटसँग टाइअप गरेर यो वर्षको बजेट विनियोजन छ। र हामीले अब 37 बुँदामा कतिपय विषयहरू जस्तो रकमान्तर गर्ने विषय अहिले अर्थ मन्त्रालय आइरहनु पर्दैन, त्यो हामी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमै संशोधन गरेर गत वर्षदेखि हामी सुरुवात गरेका हौँ र यो वर्ष पनि हामीले त्यसलाई रिइटरेट गरेका छौँ। अर्थ मन्त्रालय आइरहनु पर्दैन है, पहिलो अब त्रैमास भन्छ, अहिले तिन महिनामा भित्र हामीले रकमान्तर गरिँदैन है भनेर गत वर्ष विनियोजन विधेयकमै त्यो विषय राखेका थियौँ। तर यो वर्ष आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्छ र अब रकमान्तर गर्ने जस्टिफिकेसन गर्नुपर्ने नपर्ने भन्ने लेखात्मक उत्तरदायी अधिकृतले जान्ने विषय हो। तर भनेको रकमान्तर गर्नलाई हामीले त्यसले एउटा स्थान, त्यसलाई हामीले जाने स्पेस दियौँ होइन, साथसाथै हामीले गर्दा अलिकति खर्च गर्ने सन्दर्भमा टाइमली खर्च गर्नु चाहिँ अब प्रोक्युरमेन्टहरू गर्दा जसरी साउन एक गतेदेखि नै हामीले खरिद योजना तयार गरेर गर्छौँ त्यो अनुसार इम्प्लिमेन्टेसन गर्नुपर्छ, बजेट कार्यान्वयन गर्नुपर्छ भन्ने ती लगायतका विषयहरूलाई हामीले बजेट खर्चको मार्गदर्शनमा राखेका छौँ। अब कतिपय विषय कस्तो हुन्छ भने आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली आउँछ अथवा अन्य एनमा राखेका हुन्छौँ, तर त्यो खालको हामीले कम्युनिकेसन अथवा त्यो खालको इन्फर्मेसन सम्बन्धित लेखा उत्तरदायी अधिकृत अथवा त्यहाँको जिम्मेवार अधिकारीलाई हामीले सेयर गर्न सकेनौँ भने बजेट खर्चमा अलिकति त्यसले ढिलाइ ल्याउँछ र त्यसलाई चिर्नको लागि मार्गदर्शन गरेर एक लेभलको इन्ट्रेक्सन उहाँहरूसँगै बसेर गर्दाखेरि कतिपय उहाँहरूबाट अस्पष्टता भएका विषयहरू पनि त्यहाँ राख्ने हुन्छ र हामीले मन्त्रालयले किनभने एलएमबिएसको यसको ओभरअल म्यानेजमेन्ट गर्नेदेखि अब त्यो भूमिकामा रहेको हुँदाखेरि हामीले त्यो सेयर पनि गऱ्यौँ। साथसाथै एउटा मेसेज के हो भने बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय अर्थ मन्त्रालयले गर्नुपर्ने सहजीकरण, भोलि कुनै सहजीकरण गर्नु पऱ्यो भने त्यसको लागि अर्थ मन्त्रालय सदैव रेडी छ है भन्ने त्यो मेसेज र माननीय मन्त्रीज्यूकै समुपस्थितिमा सबैलाई राखेर गरेको त्यो मेसेज दिनको लागि पनि हामीले छलफल कार्यक्रम गरेका थियौँ र यो मार्गदर्शनले खर्च गर्ने सन्दर्भमा एकदम क्लियर आउटलाइनसहित सबै मन्त्रालयलाई एउटा समान बुझाइ गराउनको लागि आधार तयार गरेको छ।
प्रवक्ताज्यू, विगतको अभ्यासलाई हेर्दा पहिलो दोस्रो त्रैमासिकसम्म झन्डै दसैँ तिहार अगाडिसम्म चाहिँ कागजी प्रक्रिया ठेक्का पट्टामै समय बित्ने, त्यसपछि बजेटको कारणको समय अत्यन्त कम हुने जुन अभ्यास, त्यसलाई चाहिँ कम गर्न अहिले यो मार्गदर्शनमा ती विषयलाई केही सम्बोधन भएको छ?
केही विषय जस्तो हाम्रो सन्दर्भमा केही साइक्लिकल उहरू पनि छ। हामी अब पहिला यो साउन लगाइसकेपछि साउन भदो अलिकति बढी बर्सातको समय पनि हुन्छ, त्यो बेला निर्माणको कामहरू, भौतिक पूर्वाधार निर्माणको कामहरू हामी सुरुवात गर्न अप्ठ्यारो, त्यति धेरै फिजिबल पनि हुँदैन। त्यस पछाडि दसैँ तिहार छठ लगायतका यी चाडपर्व, ठुला चाडपर्वहरू हुँदाखेरि अलिकति समय घर्किने त्यो अवस्था छ पनि छ। अब त्यसैलाई चिर्न त किनभने हामी यी चाडपर्वहरू हाम्रो सामाजिक सांस्कृतिक एउटा सम्बन्ध भावना जोडिएको विषय पनि भयो र अहिले गरेको विषयमा अहिले अलिकति सार्वजनिक खरिद ऐन नियमावली नै हामीले संशोधन गरेर यसको प्रक्रियालाई छोटाएका छौँ भनिसके पछाडि त्यसले अलिकति प्रि अगाडि हामी सुरुवात गर्न सक्छौँ। उदाहरणको लागि हामी अब कुनै सूचना 35 दिनको सूचना निकाल्नुपर्छ भने चाहिँ 35 दिनको थियो, अहिले हामी अब त्यसलाई घटाएर अब 21 दिनसम्मको हामी सूचना गर्छौँ भनेको यसले टाइमलाई घटाएको छ। टाइम घटाएको सँगसँगै अब सार्वजनिक खरिदको काम जति समय लाग्थ्यो त्यो दसैँ तिहारभन्दा धेरै अगाडि नै हामी अनबोर्ड गर्न सकेर सम्झौता गर्न सक्यौँ भने अनि कामहरू भनेको त्यस पछाडि कार्तिक अथवा असोज मा हामीले केही मोबिलाइज गर्न सक्यौँ भने त्यसले अलिकति कामहरू अगाडि गर्न प्रिपोन गरेर गर्न सकिन्छ एउटा। अर्को अब सबै मन्त्रालय विभागलाई जाने हामी सम्झौता गर्दाखेरि टाइम लाइन सहितको जस्तै पहिलो चौमासिकमा दोस्रो चौमासिकमा अलिकति अगाडि सम्पन्न गर्ने गरेर केही टेक्निकल्ली फिजिबल नभएका उदाहरणको लागि मैले पनि विभिन्न समयमा सेयर पनि गरेका हुन्छु, जस्तो ब्ल्याकटपै गर्ने विषय भनेको हाम्रो भौगोलिक अवस्था हाम्रो मौसमको हिसाबले फागुन चैत नलागेछौँ चाहिँ अब ब्ल्याक टप त्यो बिटुमिन फुल्ली पग्लेर त्यो राम्रो पनि हुँदैन भनेपछि केही त्यस्ता टेक्निकल विषयहरू छन्। अरू कामहरू हामीले यो पब्लिक प्रोक्युरमेन्ट एक्ट र रुलको प्रोभिजनमा संशोधन गरिसकेपछि त्यो अलिकति घटेको छ भनेको हामी अलिकति काम अगाडि नै सुरुवात गर्न सक्छौँ। त्यस पछाडि अब हामी इम्प्लिमेन्टेसनकोमा अब जस्तो ठेकदारले काम गराउँछ हाम्रो सुपरभाइजरहरू टाइममा सुपरभाइज नगरिदिँदाखेरि रेगुलर सुपरभिजन नहुँदाखेरि होइन ठेकदारले अथवा निर्माण व्यवसायले टाइममा काम गर्न नसकेको त्यो उदाहरणहरू पनि छ र त्यस पछाडि इम्प्लिमेन्टेसन सुरुवात भइसकेपछि टेक्निकल्ली अलिकति सुपरभाइज रेगुलर सुपरभाइज गरेर टाइमली काम सम्पादन गर्नको लागि हामीले हाम्रो जनशक्ति र संयन्त्र परिचालन गर्दछौँ।
बजेटको प्रभावकारी कार्यान्वयनका सवालमा मन्त्रीज्यूले विभिन्न मन्त्रालय र विभागहरूसँग पनि छलफल गर्नुभएको छ, मूलत यी छलफलहरूमा मन्त्रीज्यूको के निर्देशन रह्यो?
मन्जीको त स्पष्ट निर्देशन यो वर्ष बजेट हामी विनियोजन गर्ने क्रममा माननीय मन्जीले सबै सेक्टर मिनिस्ट्रीको मन्जीहरूसँग र त्यहाँको अधिकारीहरूसँग तपाईँहरू बजेट बनाउँदाखेरि इम्प्लिमेन्टेबल बजेट गराउनुहोस् र यो वर्ष कति चाहिन्छ काम गर्ने पर्फर्मेन्स गर्न सक्नेलाई बजेट राखेर कम्प्लिट गर्नुहोस् भनेर त्यो खालको निर्देशन थियो। त्यही अनुसार बजेट विनियोजन भएको छ। उहाँले अब बजेटमा हामीले अब पर्याप्त छलफल गरेर तपाईँहरूको एउटा संस्थागत क्षमता सबैलाई हेरेर हामीले बजेट विनियोजन गरेको सन्दर्भमा अब टाइमली काम सुरुवात पनि गर्नुपऱ्यो र कम्प्लिट पनि गर्नुपऱ्यो। पुँजीगत खर्च हामी अब रिलेटिभली विभिन्न कारणले गत वर्ष न्यून रह्यो, अब त्योभन्दा अघिका वर्षहरूमा त्यति धेरै सन्तोषजनक छैन। अब पुँजीगत खर्च बढाउनु पर्ने छ किनभने पुँजीगत खर्च बढे सँगसँगै एकातर्फ विकास निर्माणको विषय पनि हुन्छ, साथसाथै यसले अर्थतन्त्रलाई चलायमान पनि गराउँछ। त्यही भएर पुँजीगत खर्च बढाउने सन्दर्भमा अन्तर्निकाय समन्वय गर्ने, अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने विषयमा अर्थ मन्त्रालय आवश्यक सहजीकरण गर्नेछ र आफ्नो स्रोत परिचालन गरेर समयमा कार्य सम्पादन गर्नेतर्फ तपाईँहरू अग्रसर हुनुहोस् भनेर त्यो मेसेज सबै सचिवहरूलाई दिनुभएको छ।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्साल। चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका विषयमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिनुभएको छ। बिहिबार आन्तरिक राजस्व विभाग लाजिमपाटमा देशभरका विभागका मातहतका कर अधिकृतहरूलाई निर्देशन दिनुहुँदै उहाँले कर संकलनका क्रममा जबरजस्ती गर्ने र त्रसित बनाउने कार्य नगर्न निर्देश गर्नुभयो। उहाँले कानून र कर अनुपालन मार्फत करदातालाई करको दरमा समेट्न आग्रह गर्नुभयो। अधिकांश करदाताले करलाई बोझका रूपमा लिएका छैनन् र त्रसित पनि छैनन् भन्ने वातावरण बनाउँदै कर संकलन गर्न अर्थमन्त्री डाक्टर वाग्लेले कर प्रशासकहरूलाई आग्रह गर्नुभयो। कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार र सूचना प्रविधि जस्ता समस्या आए समाधानमा निर्धक्क मन्त्रालयसँग सहकार्य गर्न उहाँले निर्देशन दिनुभयो। कर प्रशासनमा अबल काम गर्ने र राज्यलाई लाभ दिलाउनेहरूलाई सरकारले प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने पनि उहाँले बताउनुभयो। मिसन 16 खर्बमा आन्तरिक राजस्व विभागको लक्ष्य केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चालु आर्थिक वर्षको बजेटले अर्थतन्त्रको जहाजलाई सही दिशा दिएको बताउनुहुँदै उहाँले आगामी 4 आर्थिक वर्षको बजेटले सरकारले बनाउन चाहेको अर्थतन्त्रको आधार स्पष्ट गर्ने बताउनुभयो। बजेटमा दिइएका छुटका विषयहरू कार्यान्वयन गर्न, करदातालाई प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना वृद्धि र कारोबार डिजिटल बनाउन सबै खाले पहल गर्न उहाँले विभागीय नेतृत्वलाई निर्देशन दिनुभयो। त्यसक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो। कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ग्रे लिस्टबाट चाँडै बाहिर निस्कने भएकाले सम्बद्ध सबैले मिहिन ढंगले काम गर्नुपर्ने उहाँले बताउनुभयो।
गत आर्थिक वर्ष 2082-83 मुलुकको वैदेशिक व्यापारको आकार 24 खर्ब 11 अर्ब 66 करोड पुगेको छ। आर्थिक वर्ष 2081-82 20 खर्ब 81 अर्ब 15 करोड रहेको मुलुकको वैदेशिक व्यापार 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा समग्र वैदेशिक व्यापारमा वृद्धि भए जस्तै व्यापार घाटा समेत बढेको छ। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा 16.63% बढेको छ।
वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष 2082-83 2 खर्ब 43 अर्ब 96 करोड 45 लाख 84 हजार रुपियाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082-83 लागि 2 खर्ब 73 अर्ब 39 करोड 47 लाख 95 हजार रुपियाँ राजस्व संकलनको लक्ष्य पाएकोमा वीरगंज भन्सार कार्यालयले लक्ष्यको 99.24% राजस्व संकलन गरेको हो। आर्थिक वर्ष 2081-82 2 खर्ब 25 अर्ब 73 करोड 49 लाख 31 हजार रुपियाँ राजस्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष 2082-83 18 अर्ब 22 करोड 96 लाख 53 हजार रुपियाँले बढोत्तरी गरेको जनाएको छ।
नेपाल र गणतन्त्र कोरिया बीच कृषि मूल्य श्रृङ्खला र कानुनी सूचना सेवा सुदृढ गर्ने उद्देश्यले 2 समझदारी पत्रमा हस्ताक्षर भएको छ। कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधित्वमा कुल 11.8 मिलियन अमेरिकी डलरको 2 समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत फार्क थेङ तथा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभयो। कोइका र सम्बन्धित साझेदार संस्थाहरू मार्फत कार्यान्वयन गरिने 2 परियोजनाहरूले नेपालमा कृषि मूल्य श्रृङ्खला विकास र कानुनी जानकारीमा सार्वजनिक पहुँच सुधार गर्न सहयोग पुग्ने बताइएको छ। त्यस अवसरमा अर्थ सचिव डाक्टर उपाध्यायले नेपालमा कोरियाको विकास सहयोगको प्रशंसा गर्दै नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल गर्नका लागि कोरियाको विकास सहयोग सधैँ सराहनीय र सान्दर्भिक रहेको बताउनुभयो। राजदूत पार्कले दुवै परियोजना मार्फत कोरियाली विशेषज्ञता हस्तान्तरणको प्रतिनिधित्व गर्ने बताउनुभयो।
सरकारले हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना कार्यान्वयनमा ल्याएको छ। मूल्य वृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबार अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू योजनामा सरिक हुन पाउने व्यवस्था गरिएको छ। आफूले 100 रुपियाँ भन्दा बढीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले योजना अघि सारिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त बिल नम्बर नै उपभोक्तालाई लखपति बनाउने नम्बरका रूपमा रहने गर्दछ। हालै हरेक महिनाको 16 गते र अन्तिम दिन पाक्षिक रूपमा लखपति योजनाको घोषणा गरिने अर्थ मन्त्रालयले जनाएको छ। बजेटमा घोषणा गरिएको यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको हो।
अर्थ मन्त्रालयले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको भेटघाटका लागि साताको 3 दिन समय निर्धारण गरेको छ। मन्त्रालयमा भेट्न आउनुहुने सरकारवाला विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकको सहजता र भेटघाटलाई व्यवस्थित बनाउन समय निर्धारण गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मङ्गलबार, बुधबार र बिहिबार अपराह 4 बजेदेखि साँझ 6 बजेसम्म भेटघाटका लागि समय तोकिएको छ। भेटघाटलाई थप प्रविधि मैत्री र प्रभावकारी बनाउन क्युआर कोडको व्यवस्था गरिएको छ। क्युआर कोड मार्फत भेटघाटको विषय खुलाएर अग्रिम समय तालिका निर्धारण गर्न सचिवालयले अनुरोध गरेको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।